أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله. سورة حجرات کی پہلے رکوع کی چیک لسٹ کو ذرا ہم دیکھیں گے کہ اس میں سے کیا واقعی ہم وہ چیز سمجھ سکے جو کہ سمجھانا مقصود تھی. تو اس میں سب سے پہلی چیز تھی اپنے جائزہ لینے میں کیا میں اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کے حکم کے آگے اپنے رائے دیتی ہوں. میرا خیال ہے کہ یہ سوال ایک ایسا سوال تھا کہ جو انسان کی آنکھیں کھول دیتا ہے, کیونکہ زندگی میں نافرمانی کب ہوتی ہے؟ جب ہم اللہ تعالیٰ اور اس کے رسول کے حکم سے خود کو آگے محسوس کرتے ہیں. تو آپ دیکھیں کہ اسیسمنٹ شیٹس کے اندر جو کچھ بھی آتا ہے تو اس کا مقصد کیا ہوتا ہے کہ ہمارا شعور بیدار ہو, اور ہم بہت سارے کام زندگی میں صرف بے شعوری میں کرتے ہیں. تو وہ چیز ہمارے سامنے آنی چاہیے کہ ہم کس طریقے سے اس چیز کے ساتھ آئیں گے. اگلا نقطہ تھا کیا میں اللہ تعالیٰ اور اس کے رسول کے ہر حکم کی اطاعت کرتی ہوں. مجھے لگتا ہے کہ پہلا جو پوائنٹ ہے کہ اپنی رائے دیتی ہوں, اور اب اس سے اگلا ہے اطاعت کرنا. فرق سمجھ میں آیا ان دونوں باتوں کا؟ رائے کب دی جاتی ہے؟ حکم کو سنتے ہی فوراً, انسٹنٹ ریئیکشن. نہیں یہ نہیں ہو سکتا. بس دفعہ آپ نے دیکھا کہ ہمیں کوئی بات کہتے ہیں کہتے نہیں ہو سکتا نہیں ہو سکتا, اور پھر بعد میں کر بھی لیتے ہیں. بعض دفعہ کیا ہوتا ہے, اس سے اپوزٹ ہوتا ہے, کسی حکم کو سن کے ہاں ہاں ٹھیک ہے کریں گے, بالکل ٹھیک ہے, لیکن عملی میدان میں نہیں کرتے. تو لہٰذا ان دونوں نقطوں پہ ہمیں سوچنے کی ضرورت تھی کہ کیا واقعی اللہ اور اس کے رسول کے حکم کو سن کے اگر میں خاموش بھی ہو جاتی ہوں تو کیا پھر عمل کرتی ہوں اس پہ؟ ضرورت ہے نا اس چیز کی. تیسرا نقطہ تھا کیا میں اپنی قیادت کے فیصلے دلی احترام کے ساتھ تسلیم کرتی ہوں. اب یہ قیادت کسی بھی قسم کی ہو سکتی ہے نا, حکومت کے قائد جو ہیں, یعنی جو حکمران ہیں, مذہبی قائدین, استاد, شوہر بھی ایک حد تک قائد ہوتا ہے, کہیں کام کرتے ہیں تو وہ لوگ جو آپ کو انسٹرکشنز دیتے ہیں. تو اس کے اوپر بھی ہمارا عمل کیا ہونا چاہیے کہ احترام کے ساتھ تسلیم کرنا. اس میں لفظ جو اہم ہے نا وہ احترام ہے, کیونکہ بعض دفعہ مجبوریوں میں بندھے ہوئے ہم لوگ کر لیتے ہیں, کیا کریں مجبوری ہے, لیکن دل میں احترام نہیں ہوتا. مثلا جیسے آپ دیکھیے کہ لوگ حکومت کی بات مانتے بھی ہیں لیکن اٹھتے بیٹھتے ان کو باتیں سنا رہے ہوتے ہیں, برا کہہ رہے ہوتے ہیں چیزوں کے بارے میں, ان کی تنقید, تو احترام نہیں کرتے. نہیں, اپنی قیادت کے فیصلے دلی احترام کے ساتھ تسلیم کرنا کیا ہوتا ہے کہ کسی کی بات مانی جائے تو دل سے رسپیکٹ بھی کیا جائے. آپ اس کو اس طرح محسوس کر سکتے ہیں کہ جیسے بچے ہیں نا, تو آپ ماں باپ ہیں, ان کو کچھ کہتے ہیں, آپ ماں ہیں, اپنے بچے کو کچھ کہتی ہیں. اب وہ ایک تو یہ کہ وہ مان لیتا ہے لیکن بڑ 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 بڑ, یا آپ کے آگے پٹختے آ کے, آپ کہتے ہیں کھانے پہ, اور وہ آتا ہے اور زور سے بیٹھتا ہے, کرسی نکالتا ہے, تو وہ گویا کہ اس نے مان کے بھی نہیں مانا. لیکن ہم اس میں کیا کریں گے کہ اللہ تعالیٰ نے ہمیں جو مطلب سوچنا ہے ہم نے کہ جو لوگ ہمارے ساتھ ایسا معاملہ کرتے ہیں تو کیا ہم ان کی بات کو غور سے سنتے ہیں اور مانتے ہیں. کیا میں اپنے اساتذہ سے ملاقات کے لیے باہر سے آوازیں دیتی ہوں یا دستک دیتی ہوں؟ جی ہمیں دیکھیے کہ انسان کا جو مزاج ہے نا وہ اس کے انہی رویوں سے ہی پتہ چلتا ہے کہ اس کے اندر کتنا سکون ہے, کتنا اطمینان ہے. اگر آپ کے اندر جلد بازی ہے نا تو آپ کے ہر عمل سے جلد بازی دکھے گی. پھر آپ یہ نہیں دیکھتے یہ شخص بڑا ہے یا چھوٹا ہے, اس کا مقام کیا ہے, اس سے بات کرنے کا ادب کیا ہے. وہ پھر ایسے ہی محسوس کرتے ہیں کہ جیسے سب سے کیا جاتا ہے. تو یاد رکھیے کہ علم الگ چیز ہے, ادب بالکل الگ چیز ہے. ادب نہیں تو علم کا فائدہ نہیں ہوگا. وہ ایسے جیسے آپ اچھا خوبصورت پین کیک بنائیں اور اس کو ڈسٹ پین میں پیش کر دیں کسی کے سامنے, کھائے گا کوئی؟ آپ کو خوشبو آ رہی ہے, آپ مچل رہے ہیں, آپ کو بھوک لگ رہی ہے, اور ایک دم جب آپ کے سامنے سرو کیا جائے تو وہ ڈسٹ پین میں ہو, کوئی کھائے گا؟ ناممکن ہے. علم جتنا مرضی آپ کے اندر آ جائے, اگر آپ کو سرو کرنے کا طریقہ نہیں آتا, آپ کے اندر ادب نہیں ہے, آپ کے مینرز اچھے نہیں ہیں, آپ کا علم دل میں نہیں اترے گا. بچوں کو بھی چیخ چیخ کے بلانا بھی وہ بھی اچھی بات نہیں ہے. اور اب دیکھیں ہم اپنی رسپیکٹ ختم کرتے ہیں جب ہم دور سے بلاتے ہیں, تو بچے بھی دور سے آواز دیتے ہیں, آ رہا ہوں, جا رہا ہوں. نہیں, آپ بھی پیار سے طریقے سے اور شروع سے جب عادت ڈالی ہوگی تو یہ فائدہ ہوگا. اور میں نے دیکھا اس میں بچپن سے بچوں کے ساتھ جو چیز ہوتی ہے, بعض میں شاؤٹ کرتی ہیں ان کے ساتھ بچوں کو, تو وہ بچوں کو بھی چیخنے کی عادت ہو جاتی ہے. پھر اگلا تھا کہ کیا میں ہر خبر جو قابل اعتماد ذریعے سے نہ آئے اس کی تحقیق کرتی ہوں. مجھے لگتا ہے خواتین کے لیے سب سے مشکل یہ چیز ہے. ہمارے مچلنے لگتی ہے کہ پیٹ میں کوئی بات ہے اور اب اس کو ضرور کہیں بتانا ہے. لیکن دیکھیے کہ جب کوئی بات سن کے دل چاہے نا کہ اس کو فوراً آگے کر دوں, تو فوراً یہ سوچ لیا کریں کہ میں طوطا نہیں ہوں یا طوطی نہیں ہوں. یہ طوطے کی عادت ہوتی ہے, جو سنتا ہے وہ بولتا ہے. تو انسان اور طوطے میں فرق ہونا چاہیے نا. اور پھر وہ سارے سیکوینسز یاد کریں جو اس آیت میں بتائے گئے تھے کہ بعد میں شرمندگی نہ ہو, بعد میں ندامت نہ ہو. بعض دفعہ ہم من گھڑت بات کر دیتے ہیں آگے تھوڑی دیر میں, ہم کہتے ہیں میں پہلے بتاؤں گی, میں بتاؤں گی. پھر بعد میں جب وہ بات غلط ہوتی ہے تو لوگ کہتے ہیں کس نے کہی تھی, اس نے کہی تھی, اس نے کہی تھی, اور سارا نزلہ آپ پہ گرتا ہے. پھر آپ شرمندہ ہوتے ہیں, ہائے نہیں میں نے تو یہ سوچا تھا. یعنی پھر انسان ڈھونڈ نہیں پاتا کوئی ایسے بندے کو کہ جس کے اوپر اپنی بات کا الزام دے دے. تو بہتر ہے خاموش سوچ کے بات کریں. کیا میں دو گروہوں کے درمیان جھگڑے کی صورت میں صلح کرواتی ہوں؟ جی, اور خاص طور پہ جب یہ دو جھگڑنے والے وہ لوگ ہوں کہ جن کے ساتھ ہمارا بڑا قریب کا تعلق ہو. میں نے دیکھا کہ لوگوں کا عموماً عمل کیا ہوتا ہے کہ دو لڑتے ہیں نا تو باقی اس طرح بیٹھ کے تماشائی بنتے ہیں, جیسے لوگ میچ دیکھتے ہیں نا. عادت ہو گئی نا ہمیں کھلاڑیوں کو دیکھنے کی, ٹاس ہوتا ہے ایک جیت رہا ہے ایک کر رہا ہے. تو اسی طرح بعض لوگ لڑتے ہیں تو باقی خاندان کے لوگ مزہ لے رہے ہوتے ہیں کہ دیکھتے ہیں کہ وہ باتیں ضرور پوچھتے ہیں کیا ہو رہا ہے, لیکن وہ اس میں کوئی خیر خواہی کم اور خبریں رکھنا زیادہ ہے. شوہر بیوی کا جھگڑا ہے, ساس بہو کے جھگڑے ہیں, یا کاروباری جھگڑے ہوتے ہیں, اس کے اندر انسان کو بہت ہی زیادہ یعنی محتاط رویہ رکھنے کی ضرورت ہے. کیونکہ آپ دیکھیے کہ اگر آپ تو کے بیچ میں جھگڑے کی بات میں صلح نہیں کراتے تو کل آپ کے ساتھ بھی ایسا معاملہ ہو سکتا ہے. سات نمبر نقطہ, کیا میں ظالم کو پلٹانے کے لیے کوشش کرتی ہوں؟ تو اس کا مطلب اصل میں کیا بنتا ہے کہ جب کوئی ظلم کر رہا ہوتا ہے تو کیا میں خاموش رہ کے اس کو ظلم مزید کرنے کا موقع دیتی ہوں؟ اس کے بارے میں نبی صلی اللہ علیہ وسلم کی وہ حدیث یاد ہونی چاہیے نا کہ آپ نے فرمایا کہ اپنے بھائی کی مدد کرو چاہے وہ ظالم ہو یا مظلوم ہو. کہا گیا کہ مظلوم کی تو سمجھ میں بات آ رہی ہے, لیکن ظالم کی مدد کیسے کریں گے؟ تو آپ نے فرمایا کہ اس کو اس کے ظلم سے روکنا. اور میں نے دیکھا کہ بعض دفعہ ہم خاموش گواہ بنتے ہیں ظلم پہ, اور ہم ظلم دوسروں کو کرنے کا موقع دیتے ہیں صرف اس نام پہ کوئی بات نہیں میں صبر کروں گی. دوسرے لفظوں میں ہم کہہ رہے ہوتے ہیں کہ اچھا یہ خوب ظلم کر لے تاکہ کل آخرت میں اس کو پکڑو. کبھی دیکھیں آپ گھروں میں, رشتہ داریوں میں, قریب دور میں, جہاں لوگوں کی بس نہیں چلتی یا اپنے آپ کو کمزور محسوس کرتے ہیں تو پھر وہ ان کو اور ظلم کرنے دیتے ہیں. بس آپ دیکھ سکتے ہیں کہ جیسے اگر شوہر ہے وہ بد زبان ہے یا مطلب کچھ اور ہی بد اخلاقی ہے اس میں, تو بیوی کا یہ فرض نہیں ہے کہ وہ خاموشی سے سنتی رہے سہتی رہے, اس وقت خاموش ہو جائے, لیکن دوسرے لمحوں میں اس کو اس کی احتیاط کرنی ہے. اس طرح اگر بہو ساس ہے تو کسی بہو کے ساتھ ناجائز زیادتی کرتی ہے تو یہ کوئی عقل مندی نہیں ہوتی کہ آپ صبر کے گھونٹ بھرتے رہیں, شوہر کے سامنے روتے دھوتے رہیں اور اس عورت کو اس کی اس زیادتی پہ مطلب احساس نہ دلائیں. احساس دلانا بہت ضروری ہوتا ہے. کیا میں صلح کروانے کے لیے مظلوم کو دبا کر سمجھوتا کرنے پر مجبور کرتی ہوں؟ ہمارے ہاں یہ بڑا مشہور ہے یہ چیز. جہاں دیکھیں گے میاں بیوی کا جھگڑا ہے تو بیوی کو نہیں 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 بس تم چپ ہو جاؤ, تم نہیں بولنا, کوئی بات نہیں. ساس بہو کا جب جھگڑا ہوگا تو نہیں نہیں کچھ نہیں ہوتا, نہیں چھوٹے نہیں بولتے, چلو تم پاؤں پکڑ لو, چلو تم ہاتھ جوڑ لو, معافی مانگ لو. یہ صحیح چیزیں نہیں ہوتی. محبت اور صلح ہر چیز برابری پہ. ول حرمات و قصاص, قرآن پاک میں آپ پڑھیں گے کہ حرمتیں تو برابر کی ہوتی ہیں. عزت کریں گے تو عزت لیں گے. بچے کو بھی آپ عزت دیں گے تو وہ عزت دے گا, اگر آپ زیادتی کریں گے تو وہ زیادتی کرے گا آگے. تو ایسے دور مسئلے میں دبانا نہیں چاہیے. گھر میں مثال ایک ملازم ہے اور ایک آنر ہے یا کوئی بھی اس کی مطلب امپلائر اور امپلائی ہے, تو دیکھنا چاہیے کہ کس کا قصور ہے اور کس کے, پھر اس کو اچھے طریقے سے سمجھانا چاہیے. کیا مجھے یقین ہے کہ اللہ تعالیٰ سب کچھ جاننے والا ہے؟ اللہ تعالیٰ مومنوں کے دلوں کو تقویٰ کے لیے جانچ لیتا ہے. کیوں اللہ تعالیٰ مومنوں کے دلوں کو تقویٰ کے لیے جانچتا ہے؟ اس لیے کہ اس کے اندر اللہ تعالیٰ نے اب ایمان کا پودا لگانا ہے. کہیں بھی پودا لگانا ہوتا ہے نا تو اس سے پہلے ارد گرد کی زمین صاف کی جاتی ہے. مالی کو دیکھ لیں, کسان کو دیکھ لیں, جڑی بوٹیاں نکال دیتا ہے, ارد گرد کی شور زدہ زمین ہے, مٹی ہے, اس کو نکال کے کھاد والی ڈالتا ہے. پھر ایک چھوٹا سا بیج بھی لگتا ہے نا تو بہت اچھا پھل دیتا ہے, بہت اچھا مضبوط درخت بنتا ہے. اللہ تعالیٰ نے مومنوں کے دلوں میں ایمان کا بیج ڈالنا ہے, اس لیے پہلے تقویٰ کے لیے جانچ لیتا ہے کہ کیا یہ ڈیزرو بھی کرتا ہے, क्या ये इसका अहल है भी, क्या ये इसको पा लेगा और इसको मजबूत करेगा इसमें। अल्लाह ताला दरगुजर करने वाला और रहीम है, अल्लाह ताला ही ईमान की मोहब्बत देने वाला है। मांगनी चाहिए अल्लाह ताला हमें ईमान की मोहब्बत दे। ज़ीनतिल ईमान, अल्लाह ताला से बहुत कुछ और तो मांगते हैं, चेहरे की जीनत तो हम मांगते हैं लेकिन ईमान की खूबसूरती भी मांगनी है। अल्लाह ताला ही मोमिनों को ईमान के लिए पसंदीदा बनाने वाला है। अब देखिए कि ईमान कितनी खूबसूरत चीज़ है ना, लेकिन कुछ लोगों पे आप पेश करते हैं तो वो कहते हैं नो थैंक्स, आई एम हैप्पी, आई एम फाइन। यानी कभी किसी नॉन मुस्लिम को आप इस्लाम की दावत दें या कभी कोई आए तो आप उसको कोई बुक देते हैं या सीडी, तो बाज़ लोग तो ले लेते हैं खुशी से, थैंक यू, चाहे बाहर जाके फेंक देते होंगे, लेकिन मेरा उस वक्त दिल हिल जाता है जब वो कहते हैं नो थैंक्स, आई एम फाइन। यानी हमारे साथ कई दफ़ा ऐसा होता है, कोई भी आता है यानी मेल मैन या कोई और, तो ज़रूर कोशिश होती है कुछ उनको दें, तो बहुत कम ऐसा होता है, लेकिन उस वक्त मुझे इंतहाई तकलीफ होती है कि किसी को हम दें और वो कहते हैं नो थैंक्स। तो मैं सोचती हूँ इसने किस चीज़ का इनकार किया, इसको नहीं पता, इसने इसको शायद एक कागज़ का टुकड़ा समझा या इसने एक सीडी समझी है, लेकिन शायद इसकी ज़िंदगी बदल देती, शायद ये डिस्कवर कर लेता अपने आप को, अपने मालिक के साथ इसका ताल्लुक जुड़ जाता। तो लिहाजा अल्लाह ताला ही ईमान की मोहब्बत देता है, और अपने लिए भी दुआ करते रहना चाहिए कि अल्लाह ताला मेरे लिए ईमान को पसंदीदा ही रखना। हमें नहीं पता कल कहाँ दिल पलट जाए, नमाज पसंदीदा रहे, सुस्ती ना आने लगे। अब अल्लाह ताला के दीन की हर चीज़, अच्छा हुलिया, अच्छा रूप रंग, इस्लामी टेक्सचर, हमें मोहब्बत हो इन चीज़ों से, इन चीज़ों को बोझ नहीं समझना कि बस अब क्या करें, मजबूरी में फंस गए हैं तो करना ही है। फिर अल्लाह ताला ही कुफर, फिस्क और नाफरमानी से मुतनफर करने वाला है, ये भी अल्लाह से मांगना है, यकीन पैदा करें इसका और फिर अल्लाह से मांगें कि अल्लाह ताला मेरे लिए बुरी चीज़ को बुरा कर दे और अच्छी को अच्छा कर दे। जैसे वो हदीस में ना कि अल्लाहुम्मा इन्नी अस्अलुका हुब्बका व हुब्ब मन युहिब्बुका वल अमल अल्लज़ी युबल्लिगुनी हुब्बक, कि अल्लाह मैं तेरी मोहब्बत का सवाल करती हूँ और उसकी मोहब्बत जो तुझसे मोहब्बत करे, और उन अमलों की मोहब्बत जिनसे तू मोहब्बत करता है। तो वह अमाल कौन से हैं, ईमान, दीन, नेकी, और बुरे चीज़ों से फिर इंसान पनाह मांगता है। अल्लाह ताला के फजल और एहसान से ही इंसान हिदायत याफ्ता हो सकता है, यकीन है इस बात का हमें। सोचें, अंदर झांके, क्या वाकई मेरे ऊपर अल्लाह का ये फजल है, क्या अल्लाह ताला ने मुझ पर यह एहसान किया है, और सोचें कि क्या आज अगर मैं हिदायत की तरफ आ रही हूँ, मेरे दिल में कुरान की मोहब्बत बढ़ रही है, तो मैं इसको अल्लाह का फजल और एहसान समझती हूँ, बोझ तो नहीं समझते इस बैठने को, दो तीन घंटे को अपने इस फैसले पे परेशान तो नहीं है, मैंने क्यों इस कोर्स को ज्वाइन किया, नहीं, अल्लाह का फजल है, ये उससे बहुत बड़ा फजल है कि अगर किसी को एक दिन में $10,000 की सेल हो जाए वो इसमें खुशियाँ मनाए, इससे बहुत बड़ा फजल है कि किसी को $20,000 की जॉब मिल जाए मंथली, ये बहुत बड़ा फजल है। तो अल्लाह ताला के इस फजल का यकीन रखेंगे तो अल्लाह ताला इसको और बढ़ा देगा। अल्लाह ताला अलीम व हकीम है, जिसको इसका यकीन हो गया ना फिर तो वो बाहर से ज़्यादा अंदर धोएगा। हम घर साफ करते हैं तो हम ज़ाहरी चीज़ें साफ कर लेते हैं क्योंकि लोग तो बाहर की चीज़ें देखेंगे, सब चीज़ें पकड़ के कैबिनेट्स में भर दी, अलमारियों में भर दी, वार्डरोब्स में भर दी, क्योंकि वो किसने देखनी है, बाहर ड्राइंग रूम को चमका लिया, पैसेज को चमका लिया, मेकअप करेंगे, अपने आप को सजाएंगे, चेहरा सजा लेंगे, ऊपर ऊपर अच्छे अच्छे कपड़े पहन लेंगे, अंदर कितनी गंदगी है उसकी परवाह नहीं, क्योंकि पता लोगों की नज़रें ज़ाहिर पर होती हैं, लेकिन पता चल जाए ना अगर कोई एक मेहमान है जिसने बाहर नहीं बल्कि अंदर देखना है। घरों की इंस्पेक्शन देखी है मैंने लोगों के होते हुए, घर बिकते हैं जब या ख़रीदते हैं, क्या होता है वो ओपन हाउस या लोग आके चेक करते हैं जिन्होंने लेना है, तो वो फिर उस वक्त लोग बाहर से ज़्यादा अंदर की चीज़ों की सफाइयाँ कर रहे होते हैं क्योंकि वो कई तहें जमी होती हैं उस पर, कहते हैं कि कैबिनेट खोल के देखेंगे या तो फ्रिज बाहर से नहीं अंदर से देखेंगे, छोटा सा एहसास दिल के अंदर कितनी वसत पैदा कर देता है। लेकिन जिसको ये यकीन आ जाए कि मेरा अल्लाह ताला मेरे दिल को जानता है तो फिर बाहर से ज़्यादा अंदर को चमकाएगा, और ये सूरत हमारे अंदर ही को चमकाने की है। महसूस करें क्या आधा दिल चमक गया, क्योंकि बाकी आधा अगले रुकू में देखना है हमने, और अल्लाह करे कि सूरत को पूरी करने तक हम शीशे के बन जाएं, अंदर बाहर से एक जैसे साफ सुथरे। ये तो कहते हैं जन्नत में औरतें शीशे की जैसे डॉल्स होती हैं वैसी होंगी, क्रिस्टल्स होंगी, लेकिन मालूम नहीं कि वो कैसे बनेंगी। दुनिया में दिल पाक कर लिए थे, दुनिया में अपने आप को साफ रखा, जो हमारे दुनिया के अमल हैं ये जन्नत में इन्हीं के साथ हमारा आखिरत वजूद बनेगा। तो लिहाजा वहां मट्टी के नहीं बल्कि अपने खूबसूरत अमलों के बनेंगे। क्या मेरे दिल को यकीन है कि अल्लाह ताला इंसाफ करने वालों को पसंद करता है? क्या वाकई? नहीं। अगर हम अपने अमली रवैयों में देखें कि इंसाफ कैसे होता है, क्या मैं इंसाफ को अल्लाह ताला पसंद करता है? अच्छा, मैं करती हूँ। मसलन एक शख्स है, वो मेरा शौहर है, एक और औरत है, उसका वो बेटा है। माँ का हक भी है, बीवी का हक भी है, क्या मैं उसको इंसाफ करने पे मजबूर करती हूँ? क्या मैं कोशिश करती हूँ कि मेरा शौहर अपनी माँ के साथ भी वैसे ही हक रखे जो उसका हक बनता है वो दे? क्या वो अपनी बहन के साथ, अपने भाइयों के साथ, अपने बाप के साथ? सब पता चल जाएगा कितना इंसाफ पसंद है हम। अपनी जिंदगी में बहुत अपने आप को खुद ठीक कर सकते हैं अगर हमें इन चीजों का यकीन हो जाए। अल्लाह ताला से डरने वालों पर रहम किया जाता है, यकीन है हम सबको? अल्लाह ताला से डरने वालों पर रहम होता है। क्या मैं रहम चाहती हूँ? अच्छा, फिर मैं अल्लाह से डरूंगी। अच्छा, अल्लाह ताला से जो नहीं डरता उस पर रहम नहीं होता? अच्छा, जिस पर रहम नहीं होता फिर उसकी दुआएं नहीं कबूल होती, फिर वो जन्नत में नहीं जाएगा? अच्छा, अल्लाह ताला, अब मैं आपसे डरूंगी। यानी खुद कलामी खेला करें इनके साथ, एक जुमले के साथ ना रहा करें, इसको इधर से उधर से पलटें, उल्टें, देखें। आपको ऐसे लगेगा कि जैसे वो उलट पुलट करते हैं ना तो कई चीजें तहों में से निकल आती हैं, इसी तरह आपको अपने अंदर से कई चीजें, कई जज्बे निकलते हुए महसूस होंगे इंशाल्लाह ताला। और कई चीजें जो आज तक आई नहीं दिल में, सारी मालूमात पास होने के बावजूद, लेकिन वो आने लगेंगी। देखिए कि एक चीज का मालूम होना और चीज होती है, और उसका यकीन होना बिल्कुल और चीज होती है। तो लिहाजा अल्लाह ताला से यही दुआ करते हैं कि अल्लाह ताला हमें इन सुनी हुई बातों पे अमल की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।